नमस्ते, म सविता।
अनि म छु करुणा।
र यो हो पडकास्ट सिरिज गुलाबी सम्वाद। र आज हामी गुलाबी सम्वादको सेकेन्ड सिजनको 61 भागमा छौँ।
र पडकास्टमा हामी हरेक हप्ता यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित विषयवस्तु अर्थात् सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ एन्ड राइट्ससँग सम्बन्धित विषयमा छलफल कुराकानी गर्ने गर्छौँ। र ती विषयवस्तुलाई चाहिँ मनोवैज्ञानिक पर्सपेक्टिभबाट पनि केलाउने गर्छौँ।
र आजको एपिसोडमा हामीले अलिकता आफ्नै कुराहरू गर्दैछौँ। हामीले गुलाबी सम्वादको सेकेन्ड सिजनमा आइसक्दा र 161 एपिसोडहरू निर्माण गरिरहँदाखेरि यौन दुर्व्यवहारका घटनाहरूको बारेमा विभिन्न खालको पडकास्टहरू निर्माण गर्यौँ। र त्यो सँगसँगै चाहिँ कस्तो खालको छुवाई दुर्व्यवहार हो, कस्तो खालको छुवाई दुर्व्यवहार होइन, र हामी कस्तो कस्तो ठाउँमा दुर्व्यवहारमा पर्न सक्छौँ, ककसले हामीलाई दुर्व्यवहार गर्न सक्छ, दुर्व्यवहार पछाडिको मनोवैज्ञानिक असर के हुन सक्छ, र दुर्व्यवहार गर्ने मान्छेको मनोवैज्ञानिक कारण पनि के हुन सक्छ भन्ने हिसाबले पनि हामीले छलफल गर्यौँ।
र यो दौरानमा चाहिँ हामीले सिजन 1 र सिजन 2 दुवैमा चाहिँ विभिन्न समयमा महिलाले मात्रै भोग्ने यौन दुर्व्यवहार तथा यौनजन्य हिंसा नभइकन पुरुषले पनि भोग्न सक्ने यौन दुर्व्यवहारका घटनाहरू, त्यो बाहेक चाहिँ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय जसलाई चाहिँ हामीले क्वेयर कम्युनिटी पनि भन्ने गर्छौँ होइन, उहाँहरूले भोग्दै आउनुभएका यौनिक लैङ्गिक हिंसा दुर्व्यवहारका कुराहरू पनि गर्यौँ। र आजको एपिसोडमा भने हामीले अलिकति फरक र हामी आफैले पनि भोगेका यौन दुर्व्यवहारका घटनाहरू कस्ता थिए, त्यस्तो घटनाले चाहिँ हामीलाई कस्तो खालको असर पुर्यायो शारीरिक रूपमा, मानसिक रूपमा, अनि ती घटनाहरूबाट बाहिर निस्किनलाई चाहिँ हामीले के कस्ता अभ्यासहरू गर्यौँ, ती घटनाको विरुद्धमा चाहिँ हामीले कसरी आफ्नो आवाज उठायौँ, अथवा कतिपय अवस्थामा चाहिँ आवाज उठाउन नसक्दाखेरि त्यसले चाहिँ हामीलाई कस्तो खालको मानसिक तनाव, मानसिक समस्याबाट चाहिँ गुज्रिनु पर्यो लगायतका विषयमा चाहिँ छलफल कुराकानी गर्दैछौँ।
र दुर्व्यवहारको श्रृङ्खला मलाई लाग्छ करुणा, मेरो आफ्नो कुरा गर्दाखेरि 9-10 वर्षको उमेरदेखि नै सुरु भयो होला, र हामी अहिले पनि विभिन्न किसिमको दुर्व्यवहार चाहिँ भोगिरहेको हुन्छौँ कि। कतिपय दुर्व्यवहारलाई हामीले नजरअन्दाज गर्छौँ भने कतिपयलाई चाहिँ अहिलेको अवस्थामा हामी एक्सन पनि लिइरहेको हुन्छौँ।
मलाई चाहिँ के लाग्छ भने सविता, होइन, सानो बेलामा भएको दुर्व्यवहारहरू चाहिँ हामीले दुर्व्यवहार हो भने थाहा नपाएरै पनि हामीले भोग्यौँ कि। अनि अहिले अब हामीले यो विषयमा कुरा गरिरहँदा, काम गरिरहँदा, होइन, दुर्व्यवहारसँग रिलेटेड विभिन्न रिसर्च पेपरहरू, विभिन्न लेखहरू पढिरहँदाखेरि, होइन, यसको बारेमा चाहिँ विभिन्न व्यक्तिहरूको भोगाइहरू सुनिरहँदाखेरि चाहिँ हामीले पनि अन्जानमै नथपाउँदो उमेरदेखि नै हामी कति धेरै दुर्व्यवहार भोगिरहेका रहेछौँ। र हामीलाई दुर्व्यवहार गरेका व्यक्तिले पनि सायद कतिपय अवस्थामा चाहिँ मलाई के लाग्छ भने दुर्व्यवहार गरेकै व्यक्तिले पनि मैले यसलाई दुर्व्यवहार गरिरहेको छु भन्ने थाहा नपाएरै कतिले चाहिँ दुर्व्यवहार गरिरहेका छन्, र कतिले चाहिँ भने सानै त छ नि यो, यसलाई त थाहा नभए नि के भयो त भनेर चाहिँ आफ्नो व्यक्तिगत फाइदा, व्यक्तिगत स्वार्थको लागि, होइन, आफ्नो व्यक्तिगत मजाको लागि चाहिँ उनीहरू दुर्व्यवहार गरिराखेका छन्। र कतिपयले चाहिँ मैले दुर्व्यवहार गरिराखेको छु अथवा मेरो यस्तो खालको एक्टिभिटीले चाहिँ उसलाई दुर्व्यवहार गरेको महसुस हुन्छ, उसलाई अप्ठ्यारो महसुस हुन्छ भन्ने थाहा नपाएर दुर्व्यवहार गर्नेको पनि त्यो दुई खालको मान्छेसँग चाहिँ हामी इन्काउन्टर भयौँ होला जस्तो लाग्छ कि।
एकदमै। फेरि हामी कसरी दुर्व्यवहारमा पर्यौँ जब सानोमा भन्दाखेरि हामीलाई कसैले पनि तिमीलाई कसैले यसरी छुँदाखेरि, तिमीलाई असहज हुने गरी छुँदाखेरि त्यो ब्याड टच हो, तिमीलाई त्यसले असर गरिरहेको छ, त्यो दुर्व्यवहार, उसले गरेको व्यवहार चाहिँ दुर्व्यवहार हो भन्ने कुरा चाहिँ हामीलाई सिकाएन। त्यो कारणले गर्दाखेरि पनि दुर्व्यवहारको श्रृङ्खला चाहिँ रोकिएन जस्तो लाग्छ कि। त्यही भएर हामीले हरेक एपिसोडहरूमा हामी वकालत गर्दै आइरहेको छौँ नि, टचको कुराहरू सामान्य आफ्नो 3-4 वर्षको बच्चालाई पनि सिकाउनु पर्छ भन्ने हिसाबले कुरा गरिरहेको हुन्छौँ नि, त यही बुझाउनको लागि त हो नि।
हो, एकदमै, होइन, हामीले यो बिचमा कुराकानी गर्दा कतिजनाले हामीलाई सोध्नु पनि भएको थियो नि, सानै बच्चालाई पनि के सिकाउनु र, होइन, सानै बच्चालाई त सिकाउन आवश्यक छैन होला, मैसँग त हुन्छ नि मेरो बच्चा भनेर चाहिँ कतिजनाले हामीलाई सेयर पनि गर्नुभएको थियो कि। होइन, मैले चाहिँ हाम्रो कुराहरू सेयर गर्नुभन्दा अगाडि यो कुरा पनि जोडिहालौँ भनेर यहाँ राखेँ। तर हामीले बुझ्नु पर्ने कुरा चाहिँ के छ भन्दाखेरि, एउटा बच्चा हुर्किँदै जाँदाखेरि उसलाई सबै कुरा एकैचोटि सिकाउनु पर्छ भन्न खोजेको होइन, तर एज अप्रोप्रिएट सेक्स एजुकेसन भनेर हामीले बारम्बार हाम्रो पडकास्ट मार्फत हामीले उठाउँदै आएको शब्द पनि हो यो, होइन, उमेर अनुसारको, उसको उमेर समूह अनुसारको, जस्तै उसको उमेरमा चाहिँ उसले कस्तो खालको कुराहरू बुझ्न सक्छ, कुन चाहिँ कुरा आवश्यक हुन्छ भन्ने कुरा चाहिँ उसलाई बुझाउँदै ल्याउनु पर्छ, जसले गर्दा चाहिँ उसलाई कसैले नराम्रो गरी छोइहाल्यो अथवा नराम्रो गरी हेर्यो अथवा नराम्रो खालका अन्य व्यवहारहरू गर्यो जुन कुराले चाहिँ उसलाई असहज भइराखेको छ, उसलाई अप्ठ्यारो महसुस गराइराखेको छ, उसलाई त्यो कुराले चाहिँ पीडा दिइराखेको छ, चाहे त्यो शारीरिक रूपमा होस् अथवा मानसिक रूपमा होस्, त्यसको बारेमा जानकार हुनको लागि पनि बच्चालाई चाहिँ सिकाउनु पर्छ भनेर भन्न चाहिँ हामीले खोजेको हो। र हामीले पडकास्ट बनाइसकेपछि कतिपय अभिभावकले चाहिँ यसको फिडब्याक पनि दिनुभएको थियो, मलाई हेल्पफुल भयो एपिसोड भनेर पनि।
हो, एउटा कुरा सेयर गर्न मन लाग्यो, होइन, हाम्रो पडकास्ट हामीले सुरु गरेपछि एकजना अभिभावकले हामीले सायद अघिल्लो एपिसोडहरूमा पनि भनेको छ होला, भन्नु खोजेको अगाडिका यो ह्यारेसमेन्टसँग रिलेटेड एपिसोडहरूमा, त्यहाँ चाहिँ उहाँले एउटा के प्रब्लम सेयर गर्नुभएको थियो भने उहाँको बच्चाले चाहिँ खालि आफ्नो योनाङ्ग चलाइराख्ने, होइन, मम्मी तिम्रो कस्तो छ देखाऊ भन्ने, होइन, बुवालाई पनि तिम्रो कस्तो छ हेर्न मन लाग्यो भन्ने, आफ्नो योनाङ्गलाई देखाएर महिलाहरूको भजाइना चाहिँ कस्तो खालको हुन्छ भनेर उसले एकदम धेरै क्युरियोसिटी राख्ने, अनि खालि यौनजन्य कुराहरू मात्रै गरिराख्ने गर्छ, कसरी बाहिर ल्याउने होला उसलाई यो प्रक्रियाबाट, उसको व्यवहारबाट भनेर भन्नु गर्नु भएको थियो कि यस्तो खालको समस्याहरू चाहिँ हामीलाई बिस्तारै सेयर गर्न थाल्नु भएको थियो। त्यसले गर्दाखेरि पनि अहिलेको बच्चाहरू अझ कति जोखिममा छ भन्ने कुरा चाहिँ हामीले सहजै अनुमान गर्न सक्छौँ कि अहिले फेरि इन्टरनेटको सजिलो एक्सेस भयो नि त करुणा, त्यसले गर्दाखेरि बच्चाहरू चाहिँ सहजै जोखिममा पर्न सक्छन्, दुर्व्यवहारमा पर्न सक्छन्।
इन्टरनेटले हामीलाई धेरै कुरामा सहज त बनाएको छ सविता होइन, तर सहज बनाइरहँदाखेरि पनि कतिपय अवस्थामा चाहिँ एकदमै धेरै इन्फर्मेसनको ओभरफ्लो हुँदाखेरि अथवा म्यानुपुलेटिभ कन्टेन्टहरू हुँदाखेरि होइन, अर्ध जानकारीहरू इन्टरनेटमा उपलब्ध हुँदाखेरि अथवा चाहिँ धेरैवटा जानकारीहरू अनि कुन चाहिँ लिने कुन चाहिँ सही भनेर छुट्याउन नसक्दाखेरि पनि अहिले चाहिँ बालबालिकाहरू बढी जोखिममा चाहिँ परिराखेका छन् होइन। तर हामी बाल्यकाल हुँदाखेरिको कुरा गर्दा नि सविता, त्यति बेला चाहिँ इन्टरनेटको पहुँच अझै भइसकेको थिएन, विस्तार भइसकेको थिएन त्यति बेला चाहिँ। अनि अब अहिले त म कस्तो खालको देख्छु भने अलिकति प्यारेन्ट्सहरू पनि मेरो बच्चालाई यो कुरा चाहिँ कसरी सिकाउने भन्नेमा उहाँलाई सिकाउने टेक्निक थाहा नभए पनि उहाँहरू एटलिस्ट मैले सिकाउनु पर्छ भन्ने खालको चाहिँ अभिभावकको जमात चाहिँ बढेको छ। तर हामी बालबालिका हुँदाखेरि चाहिँ हाम्रै प्यारेन्ट्सलाई पनि यो कुराहरू चाहिँ खासै आवश्यक पर्दैन, यो कुरा चाहिँ नजाने नै हुन्छ, अथवा चाहिँ यो सेक्ससँग रिलेटेड कुराहरू चाहिँ विवाहपछि मात्रै अथवा चाहिँ ठुलो भएपछि आफै बुझ्छन् भन्ने कुराहरूले गर्दाखेरि पनि हामी चाहिँ दुर्व्यवहारमा पर्यौँ। हामी दुर्व्यवहारमा परेको कुरा चाहिँ हामीले आफ्नै प्यारेन्ट्सलाई पनि सेयर गर्न सकेनौँ कि भन्ने लाग्छ कि मलाई अहिले चाहिँ।
फेरि जस्तो बिहे भएपछि जान्छन् भन्ने कुरा एउटा पक्ष भयो, अर्को भनेको यो टपिकै हुँदैन थियो कि छलफलको, किनकि यो विषयमा हामी अलिकता अहिले खुल्न थालेको छौँ, कुरा गर्न थालेको छौँ। तर हामी तिमीले भने जस्तै हामी बालबालिका हुँदाखेरि हामी केटाकेटी हुँदाखेरि चाहिँ यो विषय चाहिँ विषय नै थिएन कि, कुनै यस्तो पनि विषय हुन्छ र भन्ने खालको सोचसम्म पनि थिएन कि मानिसमा होइन। आफ्नै दुर्व्यवहारको कुरा गर्दाखेरि मैले केही समय अगाडि अन्नपूर्ण पोस्टमा एउटा लेखेको थिएँ कि म पहिलोचोटि कहाँ कति बेला कसरी दुर्व्यवहारमा परेँ भनेर। मेरै साथीको बुवाले म मकै बारीमा चरा हेर्न गएको बेलामा उहाँले मलाई दुर्व्यवहार गर्नु भएको छ कि। त्यति बेलामा मलाई उकुस मुकुस भयो, म अप्ठ्यारो भयो, मेरो ब्रेस्ट बेसरी थिच्दाखेरि म रुँदै निस्किएँ, तर यो दुर्व्यवहार भयो यसले मलाई नराम्रो गर्यो भन्ने चाहिँ भएन कि मलाई, किनकि दुर्व्यवहार हो भन्ने नै थाहा थिएन नि त मलाई। अप्ठ्यारो भयो, असहज भयो, म फुत्केर भागेँ, त्यस पछाडि म बारीमा चरा हेर्न गइनँ होइन। तर त्यो कुराहरू कहिले पनि भन्न आँटै आएन कसैलाई पनि, फलानुले मलाई यस्तो गर्यो भन्नै सकेन। तर जब बिस्तारै बुझ्दै गयो, जब यो विषयमा काम गर्न थालियो होइन, त्यस पछाडि ए त्यो टाइममा गरेको व्यवहार चाहिँ गलत रहेछ, त्यो मान्छेले म माथि चाहिँ यौन दुर्व्यवहार गरेको रहेछ, त्यो मान्छेको नियत चाहिँ खराब रहेछ भन्ने कुरा बल्ल अहिले आएर थाहा भयो कि, 4-5 वर्ष अगाडि बल्ल।
ठ्याक्कै तिमीले सेयर गरेको जस्तै अनुभव चाहिँ मैले पनि एउटा लेखेको थिएँ होइन। अब सानोमा चाहिँ लुकमारी खेल्दाखेरि चाहिँ आफ्नै छिमेकीले चाहिँ मलाई चाहिँ त्यो जबरजस्ती लुक्नको लागि चाहिँ आफ्नो काखमा जबरजस्ती राख्दाखेरि चाहिँ उसको यौनाङ्गले चाहिँ त्यो छोएर असहज भएको कुरा चाहिँ मैले सेयर गरेको थिएँ कि। अनि त्यो कुरा चाहिँ मेरो प्यारेन्ट्ससँग पनि मैले त्यति बेला भन्न सकिनँ। लगभग मलाई लाग्छ घटना भएको 15-20 वर्षै झन्डै पछि बल्ल मैले त्यो कुरा चाहिँ लेखिसकेपछि मेरो प्यारेन्ट्सले चाहिँ त्यो पढिरहँदाखेरि चाहिँ ओहो उसलाई त त्यो कुराले अहिलेसम्म पनि पिन्च भएको रहेछ भने चाहिँ त्यति बेला चाहिँ हामीले सिकाउन सकेनौँ भनेर कस्तो गिल्टी फिल पनि गर्नुभएको थियो, अनि हामीलाई थाहा पनि भएन त्यस्तो बारेमा भनेर चाहिँ भन्नुहुन्थ्यो। अनि मेरो प्यारेन्ट्सको त्यस्तो खालको मेन्टालिटी देखिसकेपछि मलाई के रियलाइज भयो भने मेरो प्यारेन्ट्सलाई पनि कतिपय कुरा चाहिँ अब थाहा नभएर पनि उहाँहरूले चाहिँ नजरअन्दाज गर्नुभयो भने चाहिँ भयो। अनि कतिपय अवस्थामा चाहिँ प्यारेन्ट्स र बच्चा बिचको चाहिँ कन्भर्सेसन पनि ल्याग भयो कि, त्यहाँनिर यस्तो खालको कन्भर्सेसन हुनुपर्छ भन्ने खालकै ल्याग भयो। इभन अहिले पनि हेरौँ न, हामीले केही फ्यामिलीहरूमा त बिस्तारै यसको बारेमा चाहिँ कुराकानी हुन सुरु भएको छ होइन। सँगै बसेर चाहिँ बच्चालाई तिम्रो आज दिनभरिको गतिविधि के भयो भनेर सोध्ने होइन, को कस्तो व्यक्तिहरू भेट्यो भनेर सोध्ने गर्नुहुन्छ। तर अझै पनि कति धेरै यस्ता धेरै अभिभावकहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो बच्चालाई चाहिँ तिमी आज कोसँग बोल्यौ, कस्तो खालका मान्छे चाहिँ तिमीसँग आज दिनभरिमा भेट भयो होइन, कस्तो खालको क्रियाकलाप उनीहरूले गरे भनेर त्यो सोध्न आवश्यक छ भन्नेसम्मको ज्ञान पनि छैन कि।
हो, त्यही भएर पनि मलाई कस्तो लाग्छ भने धेरै कुरा धेरै सबै मान्छेले जान्नुपर्छ भन्ने छैन, तर बेसिक कुरा जान्न चाहिँ आवश्यक छ कि। जस्तो मेरो बच्चालाई कसैले काहीँ छोइरहेछ भने त्यो छुवाईले मेरो बच्चा कतिको अप्ठ्यारो मानिरहेको छ भन्ने कुरा याद गर्दा भयो, अथवा त्यो मान्छेले किन छोइरहेछ भन्ने कुरा होइन, अनावश्यक किन छोने कसैलाई, आमा बुवा बाहेकले एकदम नजिकको आफन्तले नजिकको परिवारको सदस्यले बाहेक अनावश्यक रूपमा किन छोइराख्ने। जस्तो हामीले भन्छौँ नि, कुन बेलामा आमाले पनि छुने, उसको यौनाङ्गहरू कुन बेला छुने, सानो बच्चा छ भने उसलाई नुहाइदिँदाखेरि, उसको दिशा धोइदिँदाखेरि होइन, कपडा फेरिदिँदाखेरि, तेल लाउँदाखेरि छुन्छ भने, त्यस्तै छुवाई अर्को मान्छेले गर्नुपर्ने आवश्यकतै छैन नि त। यो सामान्य खालको कुराहरू पनि हामीले जान्यो भने सायद मलाई लाग्छ हामीले अब आउने दिनमा हाम्रो सानो बच्चाहरूलाई चाहिँ दुर्व्यवहारबाट जोगाउन सक्छौँ होला। अनि अर्को चाहिँ हामी आफै पनि कसैलाई केही गरिरहेको छ, कसैलाई उचालिराखेको छ, कसैलाई बोकिराखेको छ, कसैसँग केही कन्भर्सेसन गरिराखेको छ, कसैलाई एकोहोरो हेरिराखेको छ भने मेरो यस्तो खालको एक्टिभिटिजले यस्तो खालको हेराई यस्तो खालको बोलाइ गराई, यस्तो खालको शब्द प्रयोग गराईले चाहिँ त्यो सुन्ने मान्छेलाई, देख्ने मान्छेलाई चाहिँ कस्तो खालको महसुस भइरहेछ, उसले अप्ठ्यारो मानेको पो छ कि मैले केही नराम्रो शब्द पो प्रयोग गरेको छु कि नराम्रो तरिकाले छोएको पो छु कि भन्ने कुरा आफूले पनि रियलाइज गर्यो भने चाहिँ सायद यस्तो घटनाहरू पनि कम पनि हुन्छ होला कि करुणा।
र तिमीले हाम्रो ठ्याक्कै यो हाम्रो पारिवारिक अवस्थाहरूको कुरा गरिरहँदा नि सविता होइन, अर्को एउटा कस्तो खालको अभ्यास चाहिँ, किनकि म आफूले पनि थुप्रै पटक त्यो खालको अभ्यास भोगेको, सायद तिमीले पनि रिलेट गर्न सक्छौ होला यसमा होइन। म आफैलाई पनि कति धेरै मेरो चाहिँ घरमा आउने आफन्तीहरूले, नातेदारहरूले अथवा चाहिँ आफूले नजिकै ठानेका कतिपय मान्छेहरूले चाहिँ छोएर कुराकानी गरेको मन पर्दैन थियो, अझै पनि मन पर्दैन मलाई होइन। अनि कति चाहिँ प्यारेन्ट्सहरूले चाहिँ आफैले पनि केही हुँदैन तिमीलाई माया गरेको हो नि भनेर चाहिँ त्यो बच्चालाई नै, बच्चाले असहज महसुस गर्दा गर्दै पनि हामी चाहिँ जबरजस्ती अर्को व्यक्तिसँग चाहिँ बस्न, उसँग कन्भर्सेसन स्टार्ट गर्नको लागि चाहिँ हामी बच्चालाई चाहिँ जानिँदो नजानिँदो तरिकाले चाहिँ धकालिरहेका, मोटिभेट गरिरहेको हुन्छौँ होइन। तर त्यसले चाहिँ त्यो बच्चालाई कस्तो खालको असर गरिराखेको छ, ऊ चाहिँ त्यो व्यक्तिसँग चाहिँ कुराकानीको लागि तयार छ कि छैन, उसलाई मन लागेको छ कि छैन भन्ने कुरा चाहिँ व्यवस्था गर्छौँ। र अनि अभिभावकले बच्चालाई मन नलागेको अवस्थामा पनि कन्भर्सेसन गर्नको लागि चाहिँ बच्चालाई प्रोत्साहन गरिरह्यो भने चाहिँ अर्को व्यक्तिलाई पनि, अभिभावकले त जस मेरै फेभरमा कुरा गरेको छ, मैले यो बच्चालाई जे गर्दा पनि हुन्छ भन्ने खालको मेन्टालिटी पनि डेभलप हुन सक्छ कि, त्यो कुरा चाहिँ हामीले एकदमै नजरअन्दाज गर्छौँ, जसले गर्दा चाहिँ बच्चा दुर्व्यवहारमा पर्छ र दुर्व्यवहारमा परेको कुरा इभन आफ्नै प्यारेन्ट्सलाई पनि भन्न सक्दैन होइन। किनकि यस्ता खालका घटनाहरू हामीले थुप्रै देखेका सुनेका छौँ, कतिपय अवस्थामा ट्युसन पढाउन आएकै टिचरले चाहिँ ह्यारेसमेन्ट गरेको होइन, हामीलाई नै पठाउनु भएको कति धेरै ब्लगहरूमा चाहिँ आफ्नै मामाले, मामाको छोराले होइन, आफ्नै दाइले, बुवाले गरेको ह्यारेसमेन्टको घटनाहरू यति धेरै छन् होइन। त्यो भएको भएर चाहिँ आफ्नो बच्चालाई चाहिँ सानैदेखिका यी कुराहरू सिकाउँदै बुझाउँदै चाहिँ जान आवश्यक छ भनेर पनि हामीले बारम्बार भन्दै आइराखेका छौँ।
फेरि अहिले पछिल्ला केही घटनाहरूलाई हेर्दाखेरि र सामाजिक सञ्जालमा आउने प्रतिक्रिया केलाउँदाखेरि के देखिन्छ भने, यस्तो घटनाहरूबाट चाहिँ छोरी जन्मेको परिवारले मात्रै ख्याल गर्नुपर्छ। जस्तो सन्दीप लामिछानेको जुन फैसला आयो त्यस पछाडि चाहिँ मैले कतिपय एकदम दिग्गज व्यक्तिहरूको स्ट्याटस, मेरो घरमा यति वर्षको छोरी छ, मलाई त डर लाग्न थाल्यो। तर त्यही छोरी जन्मेको घरको मान्छेले मात्र डराउने होइन, छोरा जन्माएको मान्छेले पनि त छोरालाई कस्तो खालको शिक्षा दिइरहेछ भन्ने कुरा ख्याल गर्नुपर्छ नि त। छोरीलाई चाहिँ तिमी डराएर बस, तिमी बाहिर नजाऊ, अथवा आफूले आइडल ठानेको व्यक्तिले भेट्न बोलायो भने भेट्न नजाऊ भनेर चाहिँ सिकाउने होइन। तर छोरालाई जसले आइडल ठानेर भेट्न आएको छ, इफ त्यो छोरा हो भने चाहिँ तिमी जसलाई पनि भेट अनि उसको कमजोरीको फाइदा उठाऊ, उसलाई ह्यारेसमेन्ट गर, रेप गर भन्ने खालको शिक्षा दिने त होइन नि त। त्यो स्टाटसको आशयहरू त्यस्तो खालको के, त्यसले गर्दाखेरि छोरा र छोरीलाई चाहिँ यो कुरामा इक्वेल्ली बराबर रेस्पोन्सिबल बनाएर बराबर कुराहरू चाहिँ सिकाउन आवश्यक छ जस्तो लाग्छ कि।
र मलाई चाहिँ अझ कस्तो लागेको भने होइन, हामी चाहिँ कतिपय अवस्थामा चाहिँ अब हाम्रो अहिले त पछिल्लो समय त अलिकति सँगसँगै राखेर पनि यो कुराहरू सिकाउने अभ्यास छ होइन, इभन हामी स्कुलमा हुँदाखेरि
एकदमै
कम छ होइन। अनि हामी स्कुलमै हुँदाखेरि चाहिँ मलाई कस्तो छ याद छ भने, कतिपय अवस्थामा चाहिँ अवेरनेस क्याम्पेनहरू गराएछौँ भन्दा चाहिँ गरेको, तर त्यो चाहिँ अर्थपूर्ण तरिकाले नभएको अथवा पूर्ण नभएको चाहिँ मैले फिल गरेको थिएँ कि। त्यो भएर पनि बालबालिकालाई पनि सँगै राखेर, जस्तै तिमीले अर्को व्यक्तिलाई छुँदाखेरि, चाहे त्यो आफ्नो घरकै परिवारकै सदस्य किन नहोस्, आफ्नो दाई दिदी बहिनी भाइ जोसुकै किन नहोस्, चाहे त्यो केटाले अथवा केटीले नै किन नहोस्, अर्को व्यक्तिलाई चाहिँ छुनुभन्दा अगाडि उसको अनुमति लिनुपर्छ, उसलाई अप्ठ्यारो लाग्ने गरी छुन हुँदैन, अप्ठ्यारो लाग्ने गरी हेर्नु हुँदैन, यस्तो यस्तो कुराले चाहिँ उसलाई अप्ठ्यारो बनाउँछ, मलाई यस्तो यस्तो भएको थियो भनेर आफ्नो इक्जाम्पलहरू सहित हामीले बच्चाहरूलाई सिकाउन सक्यो भने चाहिँ अलिक बढी प्रभावकारी हुन्थ्यो होला होइन। अनि यो यस्तो खालको समस्या चाहिँ उनीहरू दुवैजनाले इक्वेली रेस्पोन्सिबल फिल गर्ने र यो विषयमा चाहिँ मैले अरूलाई पनि यस्तो खालको घटना भएको देखेँ भने बोल्नुपर्छ भनेर उनीहरूले रियलाइज गर्थ्यो होला, तर त्यस्तो खालको अभ्यास नै छैन कि हामीहरूकोमा।
यो अभ्यासको कुरा गर्दाखेरि फाइट ब्याक गर्ने कुराहरू पनि आउँछ होला कि, छलफल लामो गरिसक्यो होइन। जस्तो मैले भनेको थिएँ नि, म 8-9 वर्ष हुँदाखेरि मैले पहिलो दुर्व्यवहार भोगेँ होइन, त्यस पछाडि दुर्व्यवहारका श्रृङ्खलाहरू कति धेरै भयो र मैले फाइट ब्याक कुन टाइममा आएर गरेँ भन्दा वर्षौँ पछाडि, झन्डै 20 वर्ष पछाडि बल्ल मैले नि फाइट ब्याक गरेँ कि। त्यो चाहिँ साझा यातायातमा म एकान्त कुनाबाट कलङ्कीसम्म जाँदै गर्दाखेरि एकजना सेतो लुगा लगाउनु भएको मान्छे, जो चाहिँ मलाई लाग्छ हिन्दू कल्चर अनुसार ऊ आफ्नो बुवा आमाको नजिकको आफन्तको चाहिँ बर्खी बारेर बस्नु भएको छैन, उहाँले मसँग यसरी टाँसिनु भयो कि उहाँको लिङ्ग चाहिँ मेरो ढाडमा छोको मलाई प्रश्न फिल हुन्थ्यो कि। त्यो बेलामा मैले उहाँलाई पछाडि 2 हातले पछाडि हानेर लडाइदिएँ गाडीमा होइन। मलाई हिम्मत जुटाउन यत्रो वर्ष लाग्यो, यही विषयमा कति काम गरियो होइन, यही विषयमा वर्कसपमा बच्चाहरूलाई सिकाइयो होइन, आफ्नो शरीर आफ्नो मात्रै अधिकारको कुरा हो, आफूले मात्रै यसलाई आफ्नो तरिकाले चलाउन मिल्छ भन्ने हिसाबले कुरा गरियो, बच्चाहरूलाई ट्रेनिङ पनि दियो होइन। तर आफैलाई अगाडि आउन चाहिँ गाह्रो हुने रहेछ कि, मेरो रियलाइजेसन हो कि यो। त्यही भएर इफ कहीँ कतै तपाईँलाई दुर्व्यवहार भएको छ भने चाहिँ लिमिट हुँदैन कि, यसको यही दिनमा बोल्ने, दुर्व्यवहार भएकै दिनमा बोल्ने अथवा भोलिपल्ट बोल्ने पर्सिपल्ट बोल्ने हुँदैन, तपाईँलाई जुन दिन रियलाइज हुन्छ त्यो घटना मेरो लागि दुर्व्यवहार थियो, त्यो घटना म माथि भएको एउटा हिंसा थियो भन्ने लाग्छ, त्यही दिन बोल्ने हो। त्यही भएर चाहिँ यो हुन्छ नि, आज भयो आजै बोल, अथवा भोलि भयो तिमीलाई भोलि बोल, यत्रो दिनसम्म के हेरेको भन्ने कुरा चाहिँ आउँदैन होला जस्तो लाग्छ।
र हामीले रिसेन्टली आर्टिकल पनि हाम्रो यो गुलाबी संवादको फेसबुक पेज, एक्स अनि इन्स्टाग्रामहरू मार्फत हामीले सेयर पनि गरेका छौँ। तपाईँले भिजिट गर्नुभयो भने, सामाजिक सञ्जालहरू भिजिट गर्नुभयो भने देख्न सक्नुहुनेछ त्यहाँ चाहिँ किन कस्तो अवस्थामा चाहिँ बोल्न सक्दैन मान्छे, होइन, कस्तो खालको मनोविज्ञानबाट उसले एउटा दुर्व्यवहार अथवा हिंसा भोगिरहँदाखेरि चाहिँ त्यो व्यक्ति अथवा हिंसामा परेको, दुर्व्यवहारमा परेको व्यक्ति चाहिँ कस्तो खालको मनोविज्ञानबाट गुज्रिएको हुन्छ, उसलाई कतिसम्मको गाह्रो हुन्छ, त्यसले दिने ट्रमा चाहिँ कति लामो समयसम्म रहिरहन्छ भन्ने विषयमा चाहिँ हामीले थुप्रै आर्टिकलहरू पनि सेयर गरेका छौँ। ती सामग्रीहरू पनि हेर्न सक्नुहुनेछ। र अब हामी छलफलको अन्तिममा पनि छौँ र जाँदा जाँदै पनि हामी के भन्न चाहन्छौँ भने, मेरो शरीर भनेको मेरो अधिकारको कुरा हो र त्यो अधिकार उपयोग गरिरहँदाखेरि चाहिँ कसैले म माथि नराम्रो गरिरहेको छ कि भनेर जनाको हुने र त्यसको विरुद्धमा चाहिँ आवाज उठाउने त छँदै नै छ कि, म आफैले पनि अर्को व्यक्तिलाई दुर्व्यवहार गरिरहेको छु कि छैन, मेरा व्यवहारले मैले गर्ने क्रियाकलापले चाहिँ अर्को व्यक्तिलाई चाहे त्यो चिनेको होस् नचिनेको होस् होइन, अनि चाहे त्यो छोएर गरिएका व्यवहारहरू हुन् अथवा चाहिँ हेरेर गरिएका व्यवहारहरू हुन् अथवा सामाजिक सञ्जालको थ्रुबाट गरिएका व्यवहारहरू हुन्, चाहे त्यो कमेन्ट अनि मेसेजमा गरिने कन्भर्सेसनहरू होस् होइन, ती सबै व्यवहारहरूले चाहिँ कसैलाई दुर्व्यवहार भइरहेको छ कि छैन, कसैको चाहिँ व्यक्तिगत प्रतिष्ठामा आँच पुगिराखेको छ कि छैन भनेर चाहिँ हामीले महसुस गर्न र आफ्नो गल्ती भएको अवस्थामा चाहिँ तुरुन्तै त्यसलाई करेक्ट गरेर आफूलाई सच्याएर अगाडि बढ्न चाहिँ एकदमै आवश्यक हुन्छ।
आज हामीले गरेको छलफल तपाईँलाई कस्तो लाग्यो? आज हामीले केही आफ्ना कुराहरू पनि सेयर गर्यौँ, केही समाजमा भएका कुराहरू पनि कस्तो छ अहिलेको अवस्था भनेर सेयर गर्यौँ, सँगसँगै परिवारले कस्तो खालको इन्भाइरोमेन्ट बनाउनु पर्छ दुर्व्यवहार कम गर्नको लागि भन्ने विषयमा पनि कुरा गर्यौँ। आजको छलफल तपाईँलाई कस्तो लाग्यो? आफ्नो कुरा हामीलाई पठाउनको लागि हाम्रो इमेल ठेगाना रहेको छ gulabisambad@gmail.com। त्यो सँगसँगै हाम्रा विभिन्न सामाजिक सञ्जालहरूमा गुलाबी सम्वाद सर्च गरेर हामीलाई खोज्न सक्नुहुन्छ र त्यहाँ पनि आफ्नो कुरा भन्न सक्नुहुन्छ।
त्यस्तै तपाईँले आफ्नो अनुभवहरू चाहिँ एज अ ब्लगको रूपमा हामीलाई, लेखको रूपमा चाहिँ हामीलाई पठाउन चाहनुहुन्छ भने पनि हामीलाई अघिको इमेल ठेगानामा पठाउन सक्नुहुनेछ। हामी त्यो तपाईँले पठाउनु भएको ब्लगलाई तपाईँको प्राइभेसी मेन्टेन गरेर हाम्रो वेबसाइट www.gulabisambad.com प्रकाशित गर्नेछौँ। र तपाईँले यदि यो वेबसाइट भिजिट गर्नुभयो भने पनि त्यहाँ थुप्रै अन्य लेखहरू छन् जुन चाहिँ यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग जोडिएका छन्, ती सामग्रीहरू पनि पढ्न सक्नुहुनेछ।
त्यस्तै हाम्रो पडकास्ट सुन्नको लागि चाहिँ तपाईँले स्पोटिफाई पडकास्टर सँगै हाम्रो पात्रमा गुलाबी सम्वाद सर्च गरेर सुन्न सक्नुहुन्छ र सँगसँगै चाहिँ देशभरिका 48 रेडियो स्टेसनमा पनि हाम्रो कार्यक्रम हप्तैभरि प्रसारण भइरहेको छ विभिन्न समयमा, त्यहाँ पनि तपाईँले सुन्न सक्नुहुन्छ र आफूलाई लागेको प्रतिक्रिया दिन सक्नुहुन्छ।
यो जानकारी सँगै आजको लागि भने पडकास्ट सिरिज गुलाबी सम्वादको सेकेन्ड सिजनको 61 एपिसोडबाट सविता र करुणा बिदा माग्छौ। नमस्ते, बाई बाई,
अर्को श्रृङ्खलामा फेरि भेट्नेछौँ।